रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। तनहुँको आबु खैरेनी स्थित ऐना पहराबाट मर्स्याङडी नदीमा बस खस्दा 27 जना भारतीय पर्यटकको मृत्यु। घाइते 16 जनाको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार हुँदै। सहकारीको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मीडिया नेटवर्कका पूर्व संचालक रवि लामिछानेसँग सोधपूछ। भारतको केदारनाथ नजिक हेलीप्याड भाँसिँदा पुरिएर 4 नेपालीको मृत्यु। र बाढ़ी र पहिरोका कारण भारत र बंगलादेशमा कम्तीमा 36 जनाको मृत्यु, 45 लाख भन्दा बढ़ी मानिस विस्थापित। अब समाचार विस्तारमा। तनहुँको आबु खैरेनी गाउँपालिका 4 ऐना पहरामा आज भएको बस दुर्घटनामा 27 जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको UP-53 FT-7623 नम्बरको भारतीय यात्रुवाहक बस सड़कबाट मर्स्याङदी नदीमा खस्दा 16 जना घाइते भएका छन्। घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। उनीहरूको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। सो बसमा चालक र सहचालक सहित 43 यात्रु रहेको सशस्त्र प्रहरी बल का सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोर्खा मीडिया नेटवर्क प्रालीका पूर्व संचालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपूछ गरेको छ। समितिको आज बसेको बैठकमा समितिको कार्यविधि अनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरूपयोगमा संलग्नका रूपमा आरोपित मध्ये पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपूछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभएको छ। समिति सचिव बबिता मिश्रका अनुसार आजै गोर्खा मीडिया नेटवर्क प्रालीका पूर्व संचालक छविलाल जोशीसँग पनि सोधपूछ गरिएको थियो। समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरूपयोगमा संलग्नहरूको रूपमा आरोपित व्यक्तिहरूसँग सोधपूछ तथा बयान लिइरहेको छ। छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रूपमा प्रश्न उठेका सहकारी संस्थाहरूको अध्ययन गरिरहेको छ। समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रीम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुद्देश्य संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ़दै गएको बताउनु भएको छ। जयतु संस्कृतमद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुरस्कार वितरण एवं सम्मान समारोहमा राष्ट्रपति पौडेलले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय गरेमा प्रत्येक भाषाको संरक्षण र विकास सम्भव हुने बताउनुभयो। 2004 सालमा बोल्न लेख्न र संगठन गर्न नपाउने राणा शासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौँमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसंग उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालमा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम आन्दोलनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुंगाना र प्राध्यापक डाक्टर पूर्णचन्द्र ढुंगेललाई पुरस्कार प्रदान गर्नुभयो। सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग सड़क आयोजनालाई मकवानपुरमा करिब 33,975 वर्गमीटर जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले काठमाडौँ तराई मधेस द्रुतमार्ग सड़क आयोजनालाई आवश्यक पर्ने मकवानपुरको जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले नेपाल ऑयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब 5 बिघा जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने, ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवरगुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्ने गरी हटाउने निर्णय गरेको छ। भारी वर्षाका कारण भारतको उत्तराखण्ड स्थित केदारनाथ नजिक रहेको हेलीप्याड भाँसिदा पुरिएर चारजना नेपालीको मृत्यु भएको छ। विपद जोखिम न्यूनीकरणका जिल्ला प्रबन्ध अधिकारी नन्दन सिंह रजवारले गैराती करिब 1:20 भाँसिएको खाल्डोमा चारजना पुरिएको खबर पाउन साथ उद्धार टोली घटनास्थलमा पठाउँदा सबैको मृत्यु भइसकेको थाहा पाएको जानकारी दिनुभयो। भीषण वर्षाका कारण डोलिया देवी मार्ग अवरूद्ध हुँदा करिब 2 किलोमिटर टाढा रहेको घटनास्थलमा उद्धार टोली पैदल हिँडेर पुगेका कारण ढिलो हुँदा ती मजदूरहरूको मृत्यु भइसकेको उहाँले बताउनुभयो। उहाँले उद्धारका लागि एस्काभेटर मेसिन पुर्याउन सम्भव नभएपछि जिल्ला उद्धार टोली स्वयंले उद्धार शुरू गरेको पनि बताउनुभयो। मृतक चारैजना रोजगारीका सिलसिलामा भारतको उत्तराखण्ड राज्यमा बस्दै आएका समाचारले बीबीसी हिन्दी समाचारले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले भ्रष्टाचार जन्य कसूरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ। आयोगले आज भ्रष्टाचार निवारण ऐन 2069 संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार जन्य कसूरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढ़ाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। उहाँले हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया नबढ़ाउन समितिलाई पत्राचार गरेको बताउनुभयो। विधेयकमा भ्रष्टाचार जन्य कसूरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले 5 वर्षभित्र मुद्दा चलाउनु पर्नेछ भनी गरिएको संशोधन प्रस्तावप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। परराष्ट्र मन्त्री एवं नेपाली कंग्रेस केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवाले कंग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी दिनुभएको छ। कंग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा उहाँले आफूले यही भदौ 2-6 गरेको भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो। मन्त्री डाक्टर राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरू राखेको बताउनुहुँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूका माध्यमबाट सहयोग र सहकार्य थप प्रवर्धन गर्न मार्गदर्शन गरेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज र सरल आपूर्ति व्यवस्थापन बारे छलफल भएको छ। छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अब आउने चाडपर्वमा दैनिक खाद्य वस्तुको अभाव हुन नदिन सरकारले आफ्नो तयारी गरिरहेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले राजनीतिक स्थिरता तथा सुशासनका लागि दुई ठूला दल मिलेर सरकार बनाउने काम भएको बताउनु भएको छ। गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको प्रमुख प्रशासनिक भवनको आज जनकपुरधाममा शिलान्यास गर्नुहुँदै ठूला दलले सरकार बनाएको केही दिनमा नै प्रमुख प्रतिपक्षी दलको समर्थनमा 18 वर्षसम्म निष्कर्षमा नपुगेको संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई निष्कर्षमा पुर्याउने काम भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। मुस्ताङको थासाङ गाउँपालिका दुई कोभाङ गाउँको शिरबाट खसेको हिम पहिरोका कारण थुनिएको बोक्सी खोला बग्न थालेको छ। आज दिउँसो धवलागिरी आइसफल क्षेत्रबाट खसेको हिम पहिरोका कारण खोला थुनिएको थियो। हिम पहिरोका कारण थुनिएको बोक्सी खोला विस्तारै बग्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो। जोखिम नभए पनि बोक्सी खोलाका तटीय बस्तीमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारत र बंगलादेशमा भारी वर्षापछिको बाढ़ी र पहिरोमा परी कम्तीमा 36 जनाको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन्। भारतको उत्तर पूर्वी राज्य त्रिपुरामा विगत 4 दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण कम्तीमा 23 जनाको मृत्यु हुनुका साथै 65,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। स्थानीय राजस्व विभागका अनुसार बाढ़ीका कारण त्रिपुरा राज्यमा करिब 17 लाख मानिस प्रभावित भएका छन् भने बाढ़ीले आवास, पूर्वाधार, सड़क तथा कृषिमा गम्भीर क्षति पुर्याएको छ। बाढ़ी प्रभावित राज्यमा 450 राहत शिविरहरू स्थापना गरी शरण दिइएको अधिकारीले जनाएका छन्। राज्यका नदीहरूको पानीको स्तर उच्च रहेको छ। बाढ़ीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको स्थानीय अधिकारीले बताएका छन्। यसैबीच बंगलादेशमा पनि भारी वर्षापछि आएको बाढ़ीका कारण कम्तीमा 13 जनाको मृत्यु हुनुका साथै 45 लाख मानिस प्रभावित भएका त्यहाँको विपद व्यवस्थापन तथा राहत मन्त्रालयले जनाएको छ। ग्लोबल क्लाइमेट रिस्क इण्डेक्सका अनुसार बंगलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिम रहेका देशमध्ये एक हो। बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ। सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोगको विरोधमा शुरू भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि पूर्व प्रधानमन्त्री हसिना नयाँ दिल्लीमा शरण लिन पुग्नु भएको थियो। उहाँको 15 वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा 450 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको थियो। हसिनाको राहदानी खारेज भएपछि हसिनालाई शरण दिइरहेको भारतका लागि पनि कूटनीतिक दुविधा खड़ा भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
मुलुकको पूर्वाधार क्षेत्रमा लगानीको विविधता खोज्ने तथा औद्योगिक वातावरण निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ यही भदौ 27 र 28 गते काठमाडौँमा 5औं पूर्वाधार सम्मेलनको आयोजना हुने भएको छ। पूर्वाधार क्षेत्रमा नवप्रवर्तनको प्रवर्धन, रोजगारी सृजना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसंघको आयोजनामा सम्मेलन आयोजना हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले पूर्वाधार क्षेत्रमा स्रोतको अभाव भइरहेको बेला सम्मेलनले एउटा मार्ग तय गर्ने बताउनु भयो। पूर्वाधारमा धेरै लगानी आवश्यक भएको तर स्रोतको अभाव भइरहेको अवस्थामा के कसरी स्रोत जुटाउन सकिन्छ र अन्तर्राष्ट्रिय अभ्यासहरू के छन् भन्ने बारेमा सम्मेलनका क्रममा गहन रूपमा छलफल हुने अध्यक्ष अग्रवालले बताउनुभयो। कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले गत लगानी सम्मेलनका क्रममा शोकेशमा राखिएका आयोजनालाई सम्मेलनका क्रममा पछिल्लो अवस्था सहित प्रस्तुत गरिने बताउनुभयो। राजविराजको कंकालिनी नगरपालिका एक स्थित कंकालिनी भगवती मन्दिरदेखि पूर्व कोशी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ। केरा खेतीमा बाढ़ी पसेर बोटै सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन्।
अब खेल समाचार अझै बमबाट।
घरेलु टोली नेपालले दक्षिण एसियाली फुटबल महासंघ U20 च्याम्पियनशीपको सेमिफाइनलमा भूटानको सामना गर्ने भएको छ। सादो बाटो स्थित एन्फा मैदानमा शुक्रबार साबिक विजेता भारतले मालदिव्सलाई 1-0 पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भयो। इन्जुरी समयमा मेन्थेङदाङ किपगेनले गरेको एकमात्र गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो। जितसँगै दुई खेलमा 6 अङ्क जोडेको भारत समूह बीको विजेता बन्यो। दुवै खेलमा पराजित मालदिव्स अङ्कविहीन हुँदै बाहिरियो। भारतले फाइनल प्रवेशका लागि समूह एको उपविजेता बंगलादेशको सामना गर्नेछ। यसैगरी नेपाल समूह एबाट विजेता र भूटान समूह बीको उपविजेता बने। समूह चरणमा नेपालले दुवै खेलमा जित निकाल्दा भूटानले समान 1 जित र हार बेहोर्यो। समूह एको श्रीलंका अङ्कविहीन हुँदै बाहिरियो। एनएसजेएफ पल्सर स्पोर्ट अवार्ड 2080 अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले शुक्रबार एक कार्यक्रमका माझ मनोनयन सार्वजनिक गरेको हो। अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानुमती विष्ट, फुटबलकी प्रीति राई तथा रब्बीका श्रीराम श्रेष्ठ मनोनयनमा रहेका छन्। कार्यक्रममा भोटिङ पार्टनरमा इसेवासँग पनि एनएसजीएफले सम्झौता नवीकरण गरेको छ। मनोनयनमा पर्ने 5 मध्ये 1 जनालाई यही भदौ 28 गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकल सहित पुरस्कृत गरिनेछ। पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा ई सेवा र फेसबुक पेजमा खेल प्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ।
अब मौसम आगामी 24 घण्टामा सातै प्रदेशहरूका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती लुम्बिनी सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तनहुको आबु खैरेनी स्थित ऐना पहराबाट मर्स्याङदी नदीमा बस खस्दा 27 भारतीय पर्यटकको मृत्यु। घाइते 16 त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार हुँदै। सहकारीको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मीडिया नेटवर्कका पूर्व संचालक रवि लामी छानेसँग सोधपूछ। भारतको केदारनाथ नजिक हेलिप्याड भाँसिँदा पुरिएर 4 नेपालीको मृत्यु। र बाढ़ी र पहिरोका कारण भारत र बंगलादेशमा कम्तीमा 36 मृत्यु, 45 लाख भन्दा बढ़ी मानिस विस्थापित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।